रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संसदको हिउँदी अधिवेशन यही माघ 18 गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको ठाने खोलामा हिजोदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन। अमेरिकाको 47 राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित डोनाल्ड ट्रम्पले आज शपथ लिनुहुँदै। र प्रधानमन्त्री कप महिला राष्ट्रिय T20 क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको लगातार दोस्रो जीत। अब समाचार विस्तारमा। सरकारले संघीय संसदको आगामी हिउँदी अधिवेशन यही माघ 18 गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको आगामी अधिवेशन माघ 18 गते शुक्रबार दिउँसो 1 बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जानकारी दिनुभयो। यसैबीच बैठकले शिक्षकको निवृत्ति भरण सम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ति हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले बताउनुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच संसदको हिउँदी अधिवेशन आह्वान गर्ने सम्बन्धमा छलफल भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरूबीच संसद अधिवेशन आह्वान र संसदको बिजनेसका बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो। कानून विपरीत खोला तथा नदीबाट उत्खनन भइरहेका रोडा, ढुंगा, गिटी, बालुवा उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा 5 बुँदे परमादेश जारी गरेको छ। न्यायाधीश द्वय डाक्टर मनोज कुमार शर्मा र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खननमा संलग्नलाई कार्यवाहीको दायरामा ल्याई तत्काल उत्खनन बन्द गर्न गराउन परमादेश जारी गरेको हो। परमादेशमा नदीको संरक्षण गर्न छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत उत्खनन तथा नियन्त्रण ऐन बनाई लागू गर्न आदेश दिइएको छ। देशभरका खोला तथा नदीमा भएको अवैध उत्खनन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थिए। सोही रिट निवेदनमाथिको सुनवाईपछि सर्वोच्च अदालतले उक्त परमादेश जारी गरेको हो। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ओडा नम्बर 1 र 7 को बीचमा पर्ने ठाने खोला भीरमा 2 दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। दुधकोशी सामुदायिक वन क्षेत्रबाट हिजो दिउँसो शुरू भएको आगलागी साँझ केही कम भए पनि आज बिहानबाट फेरि फैलिन थालेको हो। डडेलो नियन्त्रणका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली फिल्डमा खटिएको जिल्ला प्रहरी प्रमुख द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। अप्ठ्यारो भूगोल र हावाहुरी चलिरहेको हुनाले आगो निभाउन समस्या भइरहेको माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हित सहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ। नेकपा एमालेको परराष्ट्र मामिला विभागद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौं भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रिय हित भन्दा सत्ता स्वार्थ र ससाना कुरालाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्नुहुँदै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन अनुसार सुधार योजना अघि बढ़ाउनु भएको छ। प्रतिवेदनका आधारमा तत्काल गर्न सक्ने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृह कार्य अघि बढ़ाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्र रमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गर्नुभएको छ। म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ। 95% भन्दा बढ़ी घर परिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागि खानेपानी जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले जनाएको छ। गृहमन्त्री रमेश लेखकले देशको आवश्यकता अनुसार सरकारले केही अध्यादेश जारी गरेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकको आर्थिक विकास, सेवा प्रवाह, सुशासन तथा वैदेशिक लगानी बढ़ाउने विषयमा सरकारले आवश्यकता अनुसार केही अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले इजिप्टका विदेश मन्त्रीसँग आज फोन वार्ता गर्नु भएको छ। इजरायल सरकार र हमास बीच शान्तिवार्ता र युद्ध विराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ। परराष्ट्र मन्त्री डाक्टर राणाले पहिलो चरणमै विपिनको रिहाईका लागि पहल गरिदिन विदेश मन्त्री मार्फत इजिप्ट सरकारसँग आज आग्रह गर्नुभएको हो। बैतडीको कोलतडी र डडेलधुराको रारडिल जोड्नका लागि सुरनया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ। शहरी विकास मन्त्रालय मार्फत उक्त पुल निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रिया मार्फत पुल निर्माणको काम अघि बढ़ने बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले बताउनुभयो। बहुवर्षीय ठेक्का अन्तर्गत पुल निर्माणका लागि 28,48,00,000 लागत लाग्ने अनुमान गरिएको छ। भारत चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ। त्रिदेशीय सड़कका रूपमा रहेको करिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ। घडियाल गोहीको अवस्था पत्ता लगाउन बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गणना शुरू गरेको छ। राप्ती नदीमा छाडिएका घडियाल गोहीको अवस्थाबारे जानकारी लिन बाँके र दाङको सिमानामा पर्ने शिवखोलाबाट गणना शुरू गरिएको निकुञ्जका सूचना अधिकारी मनदीप पंगेनीले जानकारी दिनुभयो। नई प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त 10 साधकलाई 2080 सालको नई पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। प्राध्यापक चेतुनाथ शर्मा आचार्यलाई नई चन्द्रधन पुरस्कार, हरिराम जोशीलाई नई भूपाल दुर्गा पुरस्कार र प्राध्यापक गोपी कृष्ण शर्मालाई नई देरुनिख स्वीकृति पुरस्कार, प्राध्यापक डाक्टर मोहन लोहनीलाई नई कृति निधि पुरस्कार, न्यूरो सर्जन डाक्टर बसन्त पन्तलाई नई भावी पुरस्कार समर्पण गरिनेछ। यस्तै नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढ़ाउन समेत योगदान दिए बापत कमल प्रधान र ध्रुव थापालाई नई भाजप पुरस्कार संयुक्त रूपमा समर्पण गरिनेछ। यस्तै रंजु श्री प्रजुरीलाई नई रेखा पुरस्कार, पर्वतका शान्ति नारायण श्रेष्ठलाई नई धनरूप पुरस्कार, विराटनगरका राधिका गुरागाईलाई नई बुलु शर्मा पुरस्कार समर्पण गरिनेछ। यी सबै पुरस्कारको राशि जनही 1,00,000 रूपियाँ रहेको छ। नई प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको सदस्य सचिव नरेन्द्र राज प्रसाईद्वारा जारी सूचनामा जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आज वाशिङटन डीसीमा राष्ट्रपति पदको शपथ लिँदै हुनुहुन्छ। यसअघि अमेरिकी संसद भवन क्यापिटोल हिल बाहिर हुँदै आएको शपथ ग्रहण समारोह यसपटक अत्यधिक चिसोले भवनभित्रै गरिने भएको छ। शपथ ग्रहणसँगै वर्तमान राष्ट्रपतिले नयाँ राष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण समेत गर्ने कार्यक्रम रहेको र यसको खुशियाली मनाउन ट्रम्पका 2,00,000 जति समर्थन वाशिङटन डीसी पुगिसकेका छन्। राष्ट्रपति निर्वाचित ट्रम्पले आफूले कार्यभार सम्हाल्न साथ कयौं कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने बताइसक्नु भएको छ। उहाँले 200 भन्दा बढ़ी कार्यकारी अधिकार मध्येबाट पहिलो दिन नै केहीमा हस्ताक्षर गर्नुहुने अनुमान गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षित रूपमा बढ़न नसक्नु चिन्ताको विषय भएको बताउनु भएको छ। कृषि विकास बैंक लिमिटेडको 58 वार्षिक उत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरूमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ़न नसक्नु गम्भीर विषय भएको बताउनुभयो। कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई बैंकले सर्वोच्च प्राथमिकता दिनुपर्ने अर्थमन्त्री पौडेलको भनाई थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको उल्लेख गर्नुभयो। कृषि विकास बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा 80,05,51,00,000 राजस्व संकलन गरेको छ। भन्सार विभागले त्यस कार्यालयलाई चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा 1,04,18,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो, तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको 76.84% राजस्व संकलन गरेको छ। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारी साधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलन सुधार भएको बताउनुभयो। वीरगंज भन्सारले पुष महिनामा मात्र 15,47,00,000,000 राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको 36.56% राजस्व संकलन गरेको छ। बागमती प्रदेशमा समस्याग्रस्त भएका सहकारीहरूको संख्या क्रमशः बढ्दै गएको छ। पछिल्लो पटक बागमती प्रदेश सरकारले थप 3 सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। यो सँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या 5 पुगेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी महिला यु19 टी20 विश्वकपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ। सोमबार मलेसियाको वाईएसडी युकेएम ओभलमा नेपाल स्कटल्याण्डसँग 1 विकेटले पराजित भयो। पराजय बिहोरीसँगै नेपालको सुपर सिक्सको सम्भावना समाप्त भएको छ। दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको स्कटल्याण्डको यो पहिलो जित हो। नेपाल पहिलो खेलमा बंगलादेशसँग 5 विकेटले पराजित भएको थियो। अब नेपालले समुचरणको अन्तिम खेलमा बुधबार अस्ट्रेलियाको सामना गर्नेछ। नेपालले प्रस्तुत गरेको 74 रनको लक्ष्य स्कटल्याण्डले 18.4 ओभरमा 9 विकेट गुमाउँदै पूरा गर्यो। स्कटल्याण्डका लागि पिप्पा सेप्टाउले सर्वाधिक 35 रनको योगदान गरे। यसै गरी ग्राबिला फन्टनले अभिजित 12 रन जोडिन्। नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान 2 तथा कप्तान पूजा महतो र किस्मा गुरुङले समान 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 18.5 ओभरमा सबै विकेट गुमाएर मात्र 73 रनको युगफल तयार पार्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक 27 रनको योगदान गरिन्। त्यस्तै ओपनर सावित्री धामीले 10 रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। स्कटल्याण्डका लागि मेसी मिकाइडले सर्वाधिक 5 विकेट लिइन्। त्यस्तै एमसी बाल्दी र नेमा सेखले समान 2 विकेट लिँदा 1 विकेट क्रिस्टी मेकोलको नाममा रह्यो। समूह डीको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले 2 खेलबाट 4 अङ्क जोडेको छ। बंगलादेश र स्कटल्याण्डको समान 2 अङ्क रहँदा नेपाल भने अङ्कविहीन छ। कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा लगातार 2 जित दर्ता गरेको छ। सोमबार धनगढ़ी स्थित फाप्ला क्रिकेट मैदानमा कोशीले मध्य प्रदेश विरूद्ध 47 रनको जित निकाल्यो। जितसँगै 2 खेलमा 4 अङ्क जोडेको कोशी समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित मध्य अङ्कविहीन छ। पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई पराजित गर्दा मध्यले आर्मीसँग हार बेहोरेको थियो। कोशीले प्रस्तुत गरेको 106 रनको लक्ष्य पछ्याएको मध्यले 20 ओभर नै ब्याटिङ गरे पनि 9 विकेट गुमाउँदै 59 रन मात्रै बनाउन सक्यो। सोमबार सम्पन्न पहिलो खेलमा बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 14 रनको जित दर्ता गरे। संकटा क्लबले एन्फा यु16 युथ लीगमा सोमबार हिमालयन शेर्पा क्लब विरूद्ध 3-0 सहज जित दर्ता गरेको छ। जितसँगै संकटाले 5 खेलमा 10 अङ्क जोडेको छ। पराजित हिमालयन शेर्पाको समान खेलबाट 1 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन गुण्डस सुनवार, पेम्बा तामाङ र प्रज्वल कुमार लुम्रेले गोल गरे।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदको हिउँदी अधिवेशन यही माघ 18 गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश। सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको ठाने खोलामा हिजोदेखि लागेको डण्डेलो अझै नियन्त्रणमा आउन सकेन। अमेरिकाको 47औं राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित डोनाल्ड ट्रम्पले आज शपथ लिनुहुँदै र प्रधानमन्त्री कप महिला राष्ट्रिय T20 क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको लगातार दोस्रो जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।